الفاتحة. أعوذ بالله السميع العليم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي لا يبلغ مدحته القائلون ولا يحصي نعماءه العادون ولا يؤدي حقه المجتهدون الذي لا يدركه بعد الهمم ولا يناله غوص الفطن الذي ليس لصفته حد محدود ولا نعت موجود ولا وقت معدود ولا أجل ممدود فطر الخلائق بقدرته ونشر الرياح برحمته ووتد بالسخور ميدان أرضه والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين سيدنا الممجد بشيرنا المصدق نذيرنا المعيد المصطفى الأمجد محمود الأحمد الذي سمي في السماء بأحمد وفي الأرض بأبي القاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين المعصومين الذين قال عنهم الرسول اللهم إن هؤلاء أهل بيتي وخاصتي وحامتي لحمهم لحمي ودمهم دمي يؤلمني ما يؤلمهم ويحزنني ما يحزنهم أنا حرب لمن حاربهم وسلم لمن سالمهم وعدو لمن عاداهم ومحب لمن أحبهم إنهم مني وأنا منهم فاجعل صلواتك وبركاتك ورحمتك وغفرانك ورضوانك علي وعليهم وأذهب عنهم الرجس وطهرهم تطهيرا. اللعنة الدائمة على أعدائهم ومبغضيهم وغاصب حقوقهم ومنكر فضائلهم ومناقبهم من أول يوم ظلمهم إلى لقاء يوم الدين. أما بعد، سلام عليكم جميعا ورحمة الله وبركاته. السلام على الحسين وعلى علي بن الحسين وعلى أولاد الحسين وعلى أصحاب الحسين. أعظم الله أجورنا وأجوركم بمصابنا بأبي عبد الله الحسين صلوات الله وسلامه عليه. Our discussion until yesterday reached a point where we were discussing our understanding of Islam and our distorted thoughts in relation to the doctrines and ideologies that we have been following. Our perception of Allah subhanahu wa ta'ala, our perception of the status of Ahlul Bayt alayhim salatu wassalam, our perception in relation to certain laws which are related to jurisprudence, our perception to certain important aspects of Islam have caused us to divert our thought process into areas which was not the true spirit that the Holy Prophet of Islam, Hazrat Muhammad Mustafa sallallahu alayhi wa alihi wa sallam, wanted us to understand. The Islam, had it been understood by the people in the spirit in which the Holy Prophet of Islam brought it, the Quran delivered it, today we would not have had the thought process that we have. For example, a Hindu poet, a poet who is a Hindu, writes in his poetry, when he looks at Karbala and he studies the history of Karbala, he says, Jam par jam piye, phir bhi musalman rahe. Mark the words, and this is a Hindu poet, he is not a poet who is a Muslim. He says, Jam par jam piye, phir bhi musalman rahe. Zahar imamon ko diye, phir bhi musalman rahe. Right? They are Muslims. They call themselves Muslims. They came to kill the grandson of the Holy Prophet of Islam. They were reciting La ilaha illallah. So they say, the poet says, Jam par jam piye, phir bhi musalman rahe. Zahar imamon ko diye, phir bhi musalman rahe. Hai yahi deen, to is deen se toba mathur. Shak payambar pe kiye, phir bhi musalman rahe. They doubted the Holy Prophet of Islam, the teachings of the Holy Prophet of Islam, the stature of the Holy Prophet of Islam, the personality of the Holy Prophet of Islam, yet they had the audacity of calling themselves Muslims. So you see, if we understand the true message of Quran, we will realize how important it is for us to understand the thought process that we have. I will just give one or two examples. Again, for the purposes of provoking thought in the minds of the people. For Allah subhanahu wa ta'ala has given this intellect to think and to be able to achieve the truth and reach and perceive the truth that Allah subhanahu wa ta'ala wants it to perceive. I will present before you just for a process in the intellectual mind of an individual who Allah subhanahu wa ta'ala has given so much greatness. I've been taught, or you have been taught, to say, think about this. It is just for processes of thinking. Do not misconstrue anything that I say from this member. If you are confused, talk to me afterwards and I will answer your question. But do not misconstrue anything that I say from the member. And whatever I say with full authority and command that I possess within myself and my research. Therefore, just for thought processes and a provocation of thought, think about how you and I have been thinking various issues in our lives. A kafir is going where? Jahannam? That's what you have heard, right? That's what I have heard. That's what we have been taught. That's what I study. That's what I teach. Kafir is going to Jahannam. Mushrik is going to Jahannam. True. Kafir is going to Jahannam. Mushrik is going to Jahannam. Fasiq is going to Jahannam. Fasid is going to Jahannam. All these people are going to Jahannam. Then we come to the Muslim denomination. Within Muslims now. Forget, the atheist has gone to hell already. The kafir is in hell. Everybody is in hell. Then we come to the people of the books. How do you understand? Christians? What is the thought process? Christians? Hell. Jews? Hell. If there is any other people of the book other than Jews and Christians, all of them? Hell. Then comes the Muslims. Within the Muslims now, Hanafi, what is your perception? How do you understand it? I am not answering these questions. I am just raising this for thought-provoking purposes only. Hanafi, this is the belief. Maliki, where do they go? Allah knows. Shafi'i, Wahhabi, Hanafi, Hanbali, leave them. All of them, we have sent them wherever we wanted to send them. Then we come to the Shia. Ismaili, then we come to Bohora. Where do they go? Where have we placed them? Where do they go is not my question. Mark my words. Where have we placed them? Jahannam. Ismaili, Jahannam. Bohora, Jahannam. Come to the Shia Ithna Ashari now. Munafiq, liar, disobedient, somebody who is disobedient, not obedient to the parents, going to? So who is going to go to hell, heaven? If by that process that I have presented before you, who is going to go to heaven? How do I understand who is,
or the final destination of who? We have this concept in our minds. Kullu Shia. Every Shia is going to go to Jannah. Insha'Allah ta'ala. They will go only specifically because of their love to Muhammad and Ali Muhammad alayhi salatu wasalam. Yes, it is our firm belief that Kawthar is theirs, Jannat is theirs, everything is for them. Inni ma khalaqtu laka ma khalaqtu sama'an mabniyah wala ardan madhiyah wala qamaran munira wala shamsan mudhi'ah wala falakan yadur wala bahran yajri wala fulkan yasri illa fi mahabbati ha'ula'il khamsati alladhina hum taht al-kisa. Everything that I have created in the love of these five who are under the cloak. So yes, it is my firm belief that I will because of my love for them. But as far as my ibadat is concerned, surely I am going to be questioned like anyone else is going to be questioned. As far as my obedience to the command of Allah is concerned, surely I must be questioned, otherwise it brings the question of the justice and adala of Allah subhanahu wa ta'ala. He is just and he must deal justly. If he just places someone in the fire of hell or in Jahannam without any questioning whatsoever, then there is a question about the justice of Allah subhanahu wa ta'ala. If I believe that He is just, then He will deal with nothing but justice. Just for you to think about it when you go home. It is not for me to give an answer. I am provoking thoughts for you to go and think at home. The importance of the role and the function of intellect in the that Allah subhanahu wa ta'ala has given to man, so that man can use this intellect of his. The creation of man is one of the most sophisticated creations created by Allah subhanahu wa ta'ala. Allah says, as far as man is concerned, as far as insan is concerned, Allah subhanahu wa ta'ala congratulates himself when he creates this man. Why? Because he has given him the potential of growth. Allah will not give you growth just because you are a human being. No. He has given this mind. He has given this soul. He has given the intellect for man to achieve growth and reach kamal and perfection. But man will have to do it himself. Before I go into the creation of man, let me share with you verse number 72 of Surah Al-Ahzab. Again, a thought-provoking verse. Allah subhanahu wa ta'ala says in Surah Al-Ahzab, verse number 72, Allah subhanahu wa ta'ala says, Bismillahir Rahmanir Rahim, Inna عرضنا الأمانة على السماوات والأرض والجبال. Listen to each word of this particular verse. It is known as the verse of amana. It is known as the verse of trust. So Allah subhanahu wa ta'ala says, Inna عرضنا الأمانة على السماوات والأرض والجبال. We presented a trust and amanat to the mountains, to the heavens, and to the earth. This is pre-creation. Before Allah subhanahu wa ta'ala created man in the body form, while he still existed in the spiritual form, and all these things existed but man, Allah subhanahu wa ta'ala presented an amanat. He brought an amanat and he gave it to the heavens. And he said to the heavens, this is the amanah I would like to give you. He then presented that amanah to the earth. The earth listened to what Allah had to say. Then he presented the same amanah to the mountains. So Allah gave them the amanah. What happened next is most interesting. فَأَبَيْنَا أَن يَحْمِلْنَهَا. The earth, the heavens, as well as the mountains refused to carry the amanah from Allah subhanahu wa ta'ala. They said, we cannot carry this trust. Pre-creation. We will not be able to carry this trust because of the weight of this trust, because of the responsibility entailed in this particular trust, in this amana. We will not be able to carry this amana. فَأَبَيْنَا أَنْ يَحْمِلْنَهَا وَأَشْفَقْنَا مِنْهَا. They distanced themselves from this amana that Allah was giving to them. Guess what happened next? Allah says, فَحَمَلَهَا الْإِنسَانِ. Man came forward before Allah and said, my Lord, what is rejected by the heavens and the earth, what is rejected by the mountains, my Lord, give it to me, I shall carry it. Surah Ahzab, verse number 72. Go and read about it. So man came before Allah. He stood there confidently before his Lord. And he said to him, I will carry this amana. فَحَمَلَهَا الْإِنسَانِ. Insan carried this amana. The moment man carried the amana, Allah says, إِنَّهُ كَانَ ظَلُومًا جَهُولًا. Indeed, man is most oppressive and most ignorant to take this amana from me. لا إله إلا الله. My Lord, what's happening? Everybody rejected it. The amana, you were placing it in the heavens, it rejected. The earth rejected it. The mountains with all its might rejected the amana. I carried the amana and you are calling me zalim and you are calling me jahil. Innahu kana zaluman jahula. Man does not understand what this particular amana entails. What was this amana? You can read about it more when you go home in the tafsir of Quran. What is this amana that man has carried, regarding which Allah subhanahu wa ta'ala says to man, indeed you are most zalim and most jahil. What is this amana? It is the amana, my fellow brothers and sisters, of returning back to Allah subhanahu wa ta'ala intellectually. As I said, the mountain is an inanimate object, has no potential of growth. As I said, the heavens have no potential of growth. The earth has no potential of real growth. Man is the only creature created by Allah subhanahu wa ta'ala that has the power and the ability to do whatever he wants. So now if you see the mountain, it is the way it is created. Why is it has no potential of growth? Because it refused to carry the amana. Why the earth has no potential of growth? Because it refused to carry the amana. Why does the mountain and the heavens don't have the potential of growth? Because they refuse to take the amana. But man has the potential of growth because he told Allah subhanahu wa ta'ala, my Lord, all I want from you is you give me this amana. I will make myself. I will return back to you. How will I return back to you? I will have made myself. I would have found you. And then I will return back to you for you to make a judgment against me. That confidence was taken by man himself in his own hands. If this very man is unable now, you see, the intellectual ability of man is what Allah subhanahu wa ta'ala praises. See, he says, Bismillahir Rahmanir Rahim, Wattini wa Zaytun, I swear by the olives and the figs. Waturi Sinin, I swear by Mount Sinai. Wahadha al-balad al-amin, and I take an oath on this city which is secure. Laqad khalaqna al-insana fi ahsani taqwim, we created man in the best possible manner and fashion. Thumma radadnahu asfala safilin, and then we caused him to go lower than the lowest. But then there is an exemption. Now, if Allah would have said this regarding general creation, all men as well as create all the creation, all insan, without an exception, then we would have had a problem. But Allah gives an exception. إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ. Those who are believers and those who are doers of good deeds are saved and are exempt from going to the position of lowest of the low. Allah says, وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمْ. We honored the son of Adam. وَحَمَلْنَاهُ فِي الْبَرِّ وَالْبَحْرِ. And we carried him over the oceans and over the dry land. وَفَضَّلْنَاهُ عَلَىٰ كَثِيرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا. And we have given him excellence over so many other creations that we have created. The excellence belongs to none but man. But then there is another verse where Allah subhanahu wa ta'ala says, this very man, لَهُمْ قُلُوبٌ لَا يَفْقَهُونَ بِهَا. They have hearts, but did not think with those hearts. وَلَهُمْ آذَانٌ لَا يَسْمَعُونَ بِهَا. They have ears, but they do not listen with those ears. وَلَهُمْ أَعْيُنٌ لَا يُبْصِرُونَ بِهَا. They have eyes, but they do not see with those eyes. أُولَٰئِكَ كَالْأَنْعَامِ. They are like cattle and animals. بَلْ هُمْ أَضَلْ. No, they are worse than animals. So a man can either be at the highest possible level, or he can be lower than the status of the animals, entirely dependent upon man and his own intellect. To be able to understand Islam in the spirit that the Holy Prophet of Islam brought Islam to us is our fundamental responsibility. That is what happens, that we start deviating. We move from one place to the other. We start thinking over so many things. We forget the tawheed of Allah subhanahu wa ta'ala. We forget that He is the one who cures me. There can be none that can give me cure but Allah subhanahu wa ta'ala. What does the verse say? وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينَ. When I fall sick, it is He who cures me, none other than Allah subhanahu wa ta'ala. And then we have the Ahlul Bayt alayhimu salatu wassalam. I wonder, at a person who has personalities like Ahlul Bayt alayhimu salatu wassalam, and would knock at the door of other than Ahlul Bayt alayhimu salatu wassalam. I wonder, Ahlul Bayt are the wasila for you and I. If there is anyone or any creation that can open a path for us to be able to have the glimpse of Allah subhanahu wa ta'ala, it is none other than the Ahlul Bayt alayhimu salatu wasalam. It is they who will open the path for us. It is they who have been endowed with knowledge by Allah subhanahu wa ta'ala so that they can guide you and I to be able to understand the true spirit of Islam. Why do you think the Holy Prophet of Islam said, Inni tarikun fikum thaqalain. I leave behind you two very weighty things, Kitab Allah, the Book of Allah, and the itrah of my Ahlul Bayt. Ma in tamassaktum bihima lan tadhillu ba'di. If you hold on to both of them, you shall never go astray after. So now when you see the cults being created within the community, my fellow brothers, it is serious. When you see cults being created within the community, know that there is a problem and there is a lack of spiritual leadership. You start seeing cults from here and there, from there and here. Why? If there is one Islam, one Quran, and it is one Ahlul Bayt, how can there be so many cults within the same madhab of Ahlul Bayt alayhimu salatu wasalam? It is because of our lack of understanding the Islam in the true spirit in which the Holy Prophet of Islam, Hazrat Muhammad Mustafa sallallahu alayhi wa alihi wa sallam, see, tomorrow night is the night of Abu al-Fadl al-Abbas, and I want to concentrate more on his life and the Masaib. Therefore, I will not recite much tomorrow. I want to take a little time for explanation in what I am trying to drive at tonight. We need to understand our responsibilities as human beings. When Allah subhanahu wa ta'ala created you and I, you see, I will give one example, and then I will move forward. When the enemy of Islam attacks from outside, it is easy to eliminate the influence of the enemy from outside. It is very simple. For Islam has grown up, Islam has flourished under the threats of guns and bombs and arrows. But it has always flourished as far as the tawheed of Allah subhanahu wa ta'ala was concerned, as far as the love of Ahlul Bayt was concerned. We were united and are united when it comes to Allah and the love of Ahlul Bayt. So when the enemy is from outside, it is easy for us to form a solidarity together, stand hand in hand and eliminate any influence like we have done in the past. But when the enemy is from within, it becomes a problem to identify the enemy from within. Take my words home tonight. When the enemy is from within, it becomes a problem to identify the enemy from within. All were reciting La ilaha illallah. All were reciting Muhammadur Rasulullah, weren't they? All of them were. All prayed. All fasted. But in their hearts, they were harboring enmity of the real flag bearer, Hussein ibn Ali salawatullahi wa salamuhu alayhi. When I went to Karachi to give lectures a few years ago, my uncle, after listening to one of my lectures, came to me and gave me a beautiful example that I want to share with you before I go into Urdu. He said to me, he said that one day there was a man that was walking in the jungle and he had an axe in his hand. So he was passing by the jungle with an axe in his hand. The axe was only the metal bit and no stick attached to it. So it was an axe only. So he was passing by the jungle, and suddenly when the trees saw the man with an axe in his hands, the trees, the little trees, started to weep and cry and shout and panic. So the bigger trees said, "Why do you panic?" The younger trees said, "We panic because this is a confirmed enemy of us, the trees. He's come to chop us off." So the bigger trees say, "Don't panic, don't worry. It's only a man with an axe in his hand. He will pass by, no problem." He passed by. Nothing happened. A few moments later, the very man this time returns back to the jungle. This time a stick was attached to his axe. As he passed the jungle, the bigger trees started to cry. Panic, confusion. What is the problem? There is a man, a confirmed enemy of the trees. He is walking, can't you understand? The little trees said to the big trees, "But you just told us there is no fear, no need to panic. All he has is an axe in his hand." The bigger tree says, "You did not notice. When he passed by, he only had an axe. When he returned back, there is a stick attached to him, which means one of us has joined this axe now. One of us has now joined the axe, and therefore the danger is even bigger than it was before. When the enemy is from within, the problem is greater. To identify the enemy from within becomes a greater problem for you and I. And therefore, my fellow brothers, people will come with distorted Islamic ideas to you just to be able to convince you that this is what the Holy Prophet of Islam said, or this is what Imam Ali said, so that you can also be part of the cult that is being or that is flourishing within itself. There is only one Islam, there is only one Ahlul Bayt, there is only one Ali ibn Abi Talib, and there is only one teaching of the Ahlul Bayt alayhim salatu wassalam.
Three loud salawats, please. ऐजाने गिरामी, ये दो चार बातें हैं, इनको जरा दिल थाम के सुनिएगा कि पैगंबर इस्लाम हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम जो इस्लाम लेकर आए थे वो हुसैन और हुसैन के साथी तो समझ गए थे, लेकिन वो इस्लाम वही 30,000 की फौज जो हुसैन इब्न अली के सामने आई थी, उनका इस्लाम कुछ अलग नजर आ रहा था बनिस्बत हुसैन के इस्लाम के, उनका खुदा अलग नजर आ रहा था बनिस्बत अल्लाह का, बनिस्बत हुसैन के खुदा के। मेरे अजीज दोस्तों, परवरदिगार आलम ने जब इंसान को खल्क किया, परवरदिगार आलम ने मुकर्रम बनाया इंसान को, ऑनरेबल बनाया इंसान को। इब्तिदाअन परवरदिगार आलम ने पहले ऐलान किया, तमाम मलाइका को बुलाया और मलाइका से कहा, इन्नी जाइलुन फिल अर्द खलीफा, मैं जमीन पे एक खलीफा बनाने वाला हूं। अभी खलीफा बने नहीं थे, अभी कोई खलीफा नहीं बना था, मलक थे, आसमान था, जन्नत थी, सब कुछ था, मगर इंसान की तखलीक अभी नहीं हुई थी। अब खुदा ने सिर्फ फैसला किया था, इन्नी जाइलुन फिल अर्द खलीफा, मैं जमीन पे खलीफा बनाने वाला हूं। यह खुदावंदे ताला ने ऐलान किया, हूं अभी बना नहीं था। यहां परवरदिगार का ऐलान हुआ, वहां मलाइका ने ऑब्जेक्ट किया। सूरह बकरा, मलाइका ने खुदा से कहा, पालने वाले, اتجعل فيها من يفسد فيها ويسفك الدماء ونحن نسبح بحمدك ونقدس لك, पालने वाले, क्या जमीन पे तू उसको पैदा करने वाला है जो जमीन पे खून खराबा करेगा, जमीन पे फसाद फैलाएगा, जबकि हम तेरी तस्बीह करते हैं, तेरी ग्लोरिफिकेशन को सिंग करते हैं, तेरी तकदीस करते हैं। तो क्यों बनाना चाहता है इंसान को? अल्लाह से मलाइका ने ऑब्जेक्टिवली यानी ऑब्जेक्ट करके कहा, पालने वाले, क्यों तू इस इंसान को खल्क करता है? क्या मिलेगा तुझे इस इंसान को खल्क करने में? तुझे कुछ नहीं मिलेगा सिवाय खून खराबा और फसाद जमीन पर। अरे मैं हाकिम हूं, मैं हकीम हूं, मैं खुदा हूं, मैं खालिक हूं, मैं खल्क कर रहा हूं, तुम्हें क्या प्रॉब्लम है? नहीं मेरे मालिक, इसको खल्क नहीं करना, ये इंसान को खल्क नहीं करना, इसलिए कि ये इंसान जमीन पे खून खराबा करेगा, जमीन पे फसाद फैलाएगा। तो खुदा ने जवाब में क्या कहा? इन्नी अअलमु मा ला तअलमून, मैं इसके बारे में जानता हूं वो जो तुम नहीं जानते। ये इंसान का पोटेंशियल क्या है, इसके बारे में मैं वो जानता हूं जो तुम नहीं जानते, नहीं समझ पाओगे। जब ये खल्क हो जाएगा उस वक्त तुम समझ लेना कि ये क्या है, तब तुम्हें समझ आ जाएगी इन्नी आलमु माला तालमून का मतलब क्या है। आयतुल्ला कुचानी, जिन्होंने किताब लिखी है जर्नी टू द अनसीन वर्ल्ड, आपने पढ़ी होगी किताब, इंग्लिश में है, बरजख के बारे में, बरजख के बारे में कि मरने के बाद क्या होगा, उस किताब का नाम अंग्रेजी में है जर्नी टू द अनसीन वर्ल्ड। आयतुल्ला कुचानी वही ऑथर अपनी किताब के अंदर लिखते हैं कि आई एम डाइंग टू डाई, अपनी किताब में लिखते हैं आई एम डाइंग टू डाई, मैं मर रहा हूं मरने के लिए। क्या जबरदस्त जुमला है, मैं मरने को मर रहा हूं, मैं मरने के लिए मर रहा हूं। भाई क्यों आप मरने के लिए मर रहे हैं आगा? किस लिए? कहा इसलिए कि मैंने जमीन पर तो मलाइका नहीं देखे, जब तक मैं रहा मैंने दुनिया में तो मलाइका नहीं देखे, लेकिन तल्कीन में मिलता है इज़ा अताकल मलकान المقربان رسولين من عند الله تبارك وتعالى وسألاك عن ربك وعن دينك وعن كتابك وعن قبلتك فلا تخف ولا تحزن وقل في جوابهما الله جل جلاله ربي।
मैंने सुना है कि मलाइका कब्र में आएंगे, तो जमीन में तुम्हें मलाइका से मिला नहीं, लेकिन मुझे यकीन है कि कब्र में टू एंजल्स ऑफ इंटरोगेशन, मुनकर और नकीर दोनों आने वाले हैं। आई एम डाइंग टू डाई, मैं मर रहा हूं मरने के लिए, इसलिए कि मैं उन दोनों से मुलाकात करना चाहता हूं। क्यों मुलाकात करना चाहते हो? मिलेंगे तो मिलेंगे, हम सबको मिलेंगे हो, आप क्यों इतना तड़प रहे हैं उनसे मिलने के लिए? कहा, मैं उनसे पूछना चाहता हूं, तुम ही लोग थे जिन्होंने मेरे क्रिएशन को ऑब्जेक्ट किया था, तुम ही लोग थे जिन्होंने मेरे क्रिएशन को ऑब्जेक्ट किया था। मैं तलब कर रहा था कि तुमको मिलूं और तुमको बताऊं कि अगर इंसान चाहे तो मलकूत समावाती वल अर्श से बुलंद रह सकता है, ये इंसान का पोटेंशियल है। तो खुदा ने कहा, इन्नी जाइलुन फिल अर्द खलीफा, मैं जमीन पे खलीफा बनाने वाला हूं। अतजअलु फीहा मन यफसिदु फीहा वयस्फिकु दिमा, तू उसको जमीन पे खल करने वाला है जिस जो जमीन पे खून खराबा करेगा, फसाद फैलाएगा, जबकि हम तेरी तस्बीह करते हैं, तेरी तकदीस करते हैं। قال اني اعلم ما لا تعلمون, मैं जानता हूं वो जो तुम नहीं जानते। अभी आपसे सवाल पूछता हूं, मलाइका का ऑब्जेक्शन दुरुस्त था या नहीं? नहीं है, जवाब नहीं है, ठीक है आगे बढ़ रहा हूं। मलाइका का ऑब्जेक्शन दुरुस्त था या नहीं था वो आप घर पे जाके सोचिएगा, मगर मलाइका ने खुदा से कह दिया था कि ये जमीन पे खून खराबा करेगा, ये जमीन पे फसाद फैलाएगा। कुरान मजीद की ब्यूटी ये है कि कुरान अगर आप पढ़ेंगे तो एक आयत पढ़ने के बाद खुदावंद ताला आपकी दिमाग को प्रोवोक करने के लिए एक बात करके छोड़ देता है, उसके बाद आगे जाके कहीं और सूरे के अंदर उस बात को खुदावंद ताला फिर छेड़ता है। सूरे माईदा के अंदर खुदावंद ताला इस बात को फिर छेड़ता है, क्या कहता है? वतलू अलैहिम नबअ इब्नै आदम बिलहक, मेरे हबीब जरा इनको आदम के दो बेटों का वाकया बता दो। कौन आदम के दो बेटे? हाबील और काबील, एबल एंड कैन अंग्रेजी में कहते हैं, एबल एंड कैन, हाबील और काबील, ये दो बेटे थे आदम के, हाबील और काबील, दोनों बेटे आदम के थे, पहली जेनरेशन थी आदम की, दो औलाद हाबील और काबील, पहली जेनरेशन आदम और हव्वा के बाद अगर कोई पैदा हुआ तो हाबील और काबील पैदा हुए। अब खुदावंद ताला रसूल खुदा से कहता है, वत्लू अलैहिम नबअ इब्नै आदम बिलहक, आदम के दो बेटों का वाकया इनको बताओ। कौन सा वाकया? इज करब कुर्बानन फतुकब्बिल मिन अहदिहिमा वलम युतकब्बल मिन अलआखर, जब आदम के दोनों बेटों ने अपनी अपनी कुर्बानियों को राह खुदा में पेश किया, एक की कुर्बानी खुदा ने कबूल कर ली, दूसरे की कुर्बानी को खुदा ने रिजेक्ट कर दिया। हुआ यह था कि खुदावंद ताला ने दोनों आदम के बेटों से कहा था कि तुम अपनी अपनी कुर्बानियां पेश करो, हाबील और काबील से, हाबील ने अपनी कुर्बानी पेश की, काबील ने अपनी कुर्बानी पेश की, और खुदा ने कहा कुर्बानियों को पेश करो। हाबील की कुर्बानी एक्सेप्ट हो गई, काबील की कुर्बानी रिजेक्ट हो गई। सुनिएगा, हाबील की कुर्बानी एक्सेप्ट हुई, काबील की कुर्बानी रिजेक्ट हुई। अब खुदा चाहता है कि रसूल लोगों को वो वाकया सुनाए, इज करब कुर्बानन फतुकब्बिल मिन अहदिहिमा वलम युतकब्बल मिन अलआखर, जब आदम के दोनों बेटों ने अपनी कुर्बानियों को पेश किया, एक की कुर्बानी कबूल हो गई, दूसरे की कुर्बानी रिजेक्ट हो गई। जिसकी कुर्बानी रिजेक्ट हुई वो थे काबिल, जिसकी एक्सेप्ट हुई वो थे हाबील। हो तो सब कुछ गया, मगर हाबील, वो जेलसी ने काबील को पकड़ लिया, काबील को जकड़ लिया हसद ने, तो अपने भाई से कहने लगा, तू तेरी कुर्बानी कबूल हो गई, लअक्तुलन्नक, मैं तुम्हें कत्ल कर दूंगा। कौन कहता है? काबील किससे कहता है? हाबील से, मैं तुम्हें कत्ल कर दूंगा। मैं यहीं रोक रहा हूं बात, मैं तुम्हें कत्ल कर दूंगा, मेरे मालिक मलाइका ने तुझसे कहा था जिसको तू खल्क कर रहा है जमीन पे खून खराबा करेगा, जमीन पे फसाद फैलाएगा, अभी तो पहला जेनरेशन है और कत्ल की बात आ गई, कत्ल की बात शुरू हो गई। लअक्तुलन्नक, مگر یہ بات تو ثابت ہو گئی ملائکہ کی کہ یہ زمین پہ خون خرابہ کرے گا، فساد پھیلائے گا، مگر خدا کی بات کیسے ثابت ہو؟ انی اعلم ما لا تعلمون، یہ دوسرے جملے میں ملتا ہے، جب قابیل نے حابیل سے کہا لاقتلنک، میں تمہیں قتل کر دوں گا، تو حابیل نے جواب دیا لئن بسطت الی یدک لتقتلنی، اگر تم تمہارے ہاتھوں کو پھیلاؤ گے مجھے مارنے کے لیے، ما انا بباسط یدی الیک لاقتلک، میں اپنے ہاتھوں کو تمہیں مارنے کے لیے نہیں اٹھاؤں گا، کیوں؟ انی اخاف اللہ رب العالمین، میں اللہ سے ڈرتا ہوں جو عالمین کا رب ہے، میں اللہ سے ڈرتا ہوں جو عالمین کا رب ہے. اس کا مطلب ہے انی اعلم ما لا تعلمون، خدا کو پرکھنا، خدا کو جاننا، خدا کی معرفت کو حاصل کرنا، خدا کو سمجھنا. میرے عزیز دوستو، جب ہم اسلام کو ویسے سمجھیں گے جیسے پروردگار عالم چاہتا تھا کہ ہم سمجھیں، جیسے پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، سمجھانا چاہ رہے تھے، اگر ہم اسلام کو ویسے سمجھے تو میرے عزیز دوستو، ہماری رسپانسبلٹی، ہماری دنیا کی کتنی مصیبتیں، کتنے پرابلمس خود بخود خود بخود سولو ہو جائیں گے اگر ہم سمجھے. اب حسد ہے، غصہ ہے، خدا جانے کون کون سا پرابلم ہے، حالانکہ پیغمبر اسلام کی کتنی احادیث ہیں، ایک نہیں، کتنی احادیث غصے پہ، کتنی احادیث حسد پہ، کتنی احادیث انسان کو انسان بنانے کی. یاد رکھیے، ہم آپ اگر پہاڑ کو دیکھیں گے، وہ آئے امانت میں نے آپ کے سامنے پڑھی، اگر آپ پہاڑ کو دیکھیں گے کوئی پوٹینشیل نہیں اس میں، اگر آپ آسمان کو دیکھیں گے ویسا ہی ہے جس جب سے آپ پیدا ہوئے اور جب تک آپ اس دنیا سے چلے نہیں جائیں گے، میں چلا نہیں جاؤں گا تب تک ویسا ہی رہے گا، زمین میں کوئی فرق نہیں آیا. کیوں؟ اس لیے کہ ان میں کوئی کسی قسم کا پوٹینشیل نہیں، جیسے بنایا ویسے ہی ہے سوائے انسان. اگر آپ شیر کو دیکھیں، شیر، لائن، لائن میں کیا پوٹینشیل؟ جیسا ہے ویسا رہے گا، کوئی فرق نہیں پڑنے والا. سانپ کو دیکھیے، جیسا ہے ویسا رہے گا. دنیا کو دیکھیے، جیسا ہے ویسا رہے گا، سوائے انسان کے. اس کے اندر یہ صلاحیت ہے، یہ پوٹینشل ہے کہ خداوند تعالی نے اس کو عقل دی ہے، نفس دیا ہے کہ وہ اپنے آپ کو کمال تک پہنچا سکے. وہ ملائکہ بھی اس سے پست رہ جائیں تاکہ ملائکہ خود حسد کریں. میرے عزیز دوستو، ایک جملہ کہتا ہوں، انسان اس منزل تک پہنچ سکتا ہے کہ ملک اس کے دروازے پہ بھیک مانگنے آئے، انسان اس منزل تک پہنچ سکتا ہے کہ ستارہ اس کے گھر کا طواف کرے. میرے عزیز دوستو، یہ ہے انسان کا پوٹینشل. خدا کہتا ہے حدیث قدسی میں، عبدی، میرے بندے، اطعنی، میری اطاعت کر، اجعلک مثلی، میں تجھے اپنے جیسا بنا دوں. خدا کہتا ہے کس میں؟ حدیث قدسی میں، میرے بندے، عبدی، اطعنی، اجعلک مثلی، میرے بندے، میری اطاعت کر، میں تجھے اپنے جیسا بنا دوں. کوئی جملہ معمولی ہے آپ کو لگتا ہے یہ جملہ؟ خدا کہتا ہے میں تمہیں اپنے جیسا بنا دوں. یا ابن آدم، اے آدم کی اولاد، انا ملک لا ازول، میں وہ بادشاہ ہوں جو کبھی پیرش نہیں ہوتا. اذا قلت لشیء کن فیکون، میں کسی چیز سے کہتا ہوں ہو تو وہ ہو جاتی ہے. یا ابن آدم، اے آدم کی اولاد، اطعنی فی ما امرتک، میری ایسی اطاعت کر جیسے میں نے اطاعت کا حکم دیا. وانتہی عما نہیتک، ہر اس چیز سے پرہیز کر جس چیز سے میں نے تجھے روکا. حتی اجعلک مثلی، یہاں تک کہ میں تجھے اپنے جیسا بناؤں. میرے مالک، اس کا مطلب کیا؟ تقول لشیء کن فیکون، تو کسی چیز سے کہے گا ہو تو ہو جائے گی. اس کے لیے خدا نے پیدا کیا پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. پیغمبر کہتے ہیں ما خلقتم للفناء بل خلقتم للبقاء، ہم نے تمہیں مرنے کے لیے فنا کے لیے خلق نہیں کیا. پیغمبر کہتے ہیں کہ خداوند تعالی نے تمہیں فنا کے لیے، اینڈ کے لیے، پیرش ہونے کے لیے خلق نہیں کیا، بل خلقتم للبقاء، تمہیں ہمیشہ ہمیشہ زندہ رہنے کے لیے خلق کیا. اب یہ مرنا ہے، باڈی کا مرنا ہے، اور باڈی اور اسپرٹ دو الگ الگ چیزیں ہیں. باڈی مر جاتی ہے، انسان کی باڈی ختم ہو جاتی ہے، لیکن انسان ختم نہیں ہوتا کبھی بھی. یاد رکھیے گا اس بات کو آپ، انسان کبھی بھی ختم نہیں ہوتا. میں آج ممبر سے بات کر رہا ہوں، آپ نے مجھے نام دیا ہے سید محمد نقوی، یا مجھے مولانا کہتے ہیں آپ، تو مولانا ہوں جب تک میرے بدن میں میری روح ہے، تب تک ہوں. سید محمد نقوی ہوں جب تک میرے بدن میں میری روح ہے، لیکن یہاں میری روح نکل گئی. کل آپ یہی محمد کو کہیں گے اس کی میت آئی، وہ نہیں آیا. یہی ہوتا ہے نا، باڈی از ان دا ہاسپٹل، اس کی باڈی ہاسپٹل میں پڑی. کیوں محمد کی باڈی کہتے ہیں آپ؟ ابھی تو آپ نہیں کہتے یو آر اے باڈی، کہتے ہیں آپ؟ نہیں، اب آپ کہتے ہیں محمد کی باڈی، انا للہ و انا الیہ راجعون. اب اس کی میت آئے گی، وہ نہیں، اس کی میت آ رہی، اس کی باڈی آ رہی. تو دفن باڈی ہوتی ہے، محمد نہیں ہوتا، وہ ہمیشہ زندہ رہنے کے لیے خلق کیا گیا ہے. لیکن جہاں تک یہ باڈی کا تعلق ہے، یہ مرنے والی ہے. وہ شاعر کہتا ہے کہ جب احمد مرسل نہ رہے کون رہے گا، جب خود پیغمبر اسلام نہ رہے تو کون رہے گا. یہ باڈی سب کی فنا ہونے والی ہے، اور ایک دن اس خاک میں یہ باڈی جا کے مل لے گی، مگر یہ انسان ہمیشہ رہے گا. اس کو اس انداز کی زندگی گزارنا ہے، اس انسان کو جو باڈی ہے، جو اسپرٹ ہے، جو روح ہے، اس کو ایسی زندگی گزارنا ہے جیسے پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے. تزکیہ کرنے کی کوشش کی. پیغمبر کا کیا تھا پرائمری ٹاسک؟ والذی بعث فی الامیین رسولا منہم یتلو علیہم آیاتہ ویزکیہم، ان کے نفسوں کا تزکیہ کرنا تاکہ یہ کمالات کو حاصل کر سکیں، ان کے نفسوں کو دیکھنا، ان کے نفسوں کی پہچان کروانا، ان کے نفسوں کو ان کو سمجھانا تاکہ ان کا تزکیہ نفس ہو تو ان کی آنکھوں سے پردے ہٹ جائیں. اب جب یہ نگاہ کریں، خدا کے پیغمبر اسلام کہتے ہیں المؤمن ینظر بنور اللہ، مومن اللہ کے نور سے نگاہ کرتا ہے. ان العبد، حدیث قدسی میں، ان العبد يتقرب الی بالنوافل، میرا بندہ مجھ سے تقرب حاصل کرتا ہے نوافل پڑھ کے. نوافل یعنی مستحب نمازیں. میرا بندہ مجھ سے تقرب کو حاصل کرتا ہے بالنوافل، نوافل ادا کر کے مجھ سے تقرب کو حاصل کرتا ہے. حتی احبہ، یہاں تک کہ میں اس کو چاہنے لگتا ہوں. خدا کہتا ہے یہاں تک کہ میں اسے چاہنے لگتا ہوں. نہیں نہیں، فَإِذَا أَحْبَبْتُهُ، جب میں اسے چاہنے لگتا ہوں، أَكُونُ سَمْعَهُ الَّذِي يَسْمَعُ بِهِ وَبَصَرَهُ الَّذِي يَبْصُرُ بِهِ وَيَدَهُ الَّذِي يَبْطُشُ بِهَا، جب میں اس کو چاہنے لگتا ہوں تو میں اس کے کان ہو جاتا ہوں جس سے وہ سنتا ہے، میں اس کی آنکھ ہو جاتا ہوں جس سے وہ دیکھتا ہے، میں اس کے ہاتھ ہو جاتا ہوں جس سے وہ چھوتا ہے. میں، اگر انسان اپنے پوٹینشل کو سمجھ سکے. اس لیے کہتے ہیں کہ المؤمن ینظر بنور اللہ، مومن اللہ کی نظر سے دیکھتا ہے، اس کی آنکھوں میں پردے نہیں ہوتے. امیر المؤمنین مالک اشتر ایک مرتبہ جنگ میں امیر المؤمنین کے پاس آئے، کہا یا علی، یو اینڈ آئی آر ایکول ٹوڈے. مالک اشتر امیر المؤمنین سے کہتے ہیں میرے مولا، آج ہم اور آپ ایکول ہیں. کہا کس بات پہ ایکول ہیں؟ امیر المؤمنین کی عادت تھی کہ جب جنگ میں تلوار اٹھاتے تھے، جب وار کرتے تھے کسی پہ، تو اللہ اکبر کہتے تھے. اللہ اکبر، अगर किसी ने सुन लिया, तकबीर अली को किसी ने सुन लिया, वो समझ लेता था कि किसी का सर उड़ा, गुबार होता था जंग के अंदर। तो एक मरतबा मालिक अश्तर और अमीरुल मोमिनीन दोनों बैठे हुए थे। मालिक अश्तर कहते हैं, या अली, यू एंड आई आर इक्वल टुडे। अमीरुल मोमिनीन ने कहा, किस बात पे इक्वल भाई, किस लिए इक्वल हुए, कैसे इक्वल हुए? कहा, जितनी मरतबा आपने तकबीर पढ़ी उतनी मरतबा आपने किसी के सर को काटा। मैं हिसाब कर रहा था, जितनी तकबीर आपने पढ़ी उतने ही सर मैंने भी काटे, देयरफॉर वी आर इक्वल। अमीरुल मोमिनीन ने कहा, दुरुस्त है, नंबर में तो इक्वल है, लेकिन फर्क यह है, तुम्हारे सामने जो आया तुमने उसको कत्ल कर दिया, उसके सर को उड़ा दिया। मेरे सामने जो आया मैंने उसकी नस्ल को देखा कि उसके अंदर कोई भी मोमिन पैदा नहीं होने वाला, तब मैंने अपनी तलवार को चलाया। इक्वल इक्वालिटी को मत देखिए। हां, मगर तुम में यह पोटेंशियल है कि तुम अगर चाहो तो अल्लाह के नूर से देख सकते हो। अगर इंसान खुद अगर अपने पोटेंशियल को ना समझे, इंसान अगर खुद इस्लाम को उस अंदाज में ना समझे जिस अंदाज में खुदावंद ताला ने इस्लाम को भेजा है, तो इसमें किसका कसूर हो सकता है? कब्रिस्तान में अमीरुल मोमिनीन जाया करते थे कब्रिस्तान में, और कब्रिस्तान में जाके दुआएं पढ़ा करते थे अमीरुल मोमिनीन, और कहते थे, अस्सलामु अलैकुम या अहले कुबूर, ए कब्र वालों आप पर मेरा सलाम हो, अंतुम लना फरतुन व नहनु इंशाअल्लाह बिकुम लाहिकून, तुम हमसे आगे चले गए हो, इंशाअल्लाह हम भी तुमको आके मिलने वाले हैं। अमीरुल मोमिनीन कब्रिस्तान में जाके दुआ पढ़ते थे। फिर कहते हैं कि अमीरुल मोमिनीन जब कब्रिस्तान में दुआ पढ़ के खड़े होते थे और जाते थे वापस, तो कब्रों की तरफ मुड़ मुड़ के देखते थे और कहते थे, मेरे मालिक कितनी अनयूज्ड माइंड्स और इंटेलेक्ट्स इस कब्रिस्तान में पड़ी हुई, जिन्होंने कभी अपनी अक्ल का इस्तेमाल तक नहीं किया, जिन्होंने कभी अपने इंटेलेक्ट का इस्तेमाल तक नहीं किया। और खुदा वो है जो बार बार पुकार के कहता है, मुझे पुकारो, وَأَنِ اعْبُدُونِي هَذَا صِرَاطٌ مُسْتَقِيمٌ, मेरी इबादत करो, यही सीधा रास्ता है, शैतान को नहीं। वलकद अदल मिनकुम जिबिलन कसीरा अफलम तकूनू ताकिलून, तुमसे पहले मल्टीट्यूड को यह गुमराह कर चुका है, अब भी तुम में अकल नहीं आई। तो मेरे अजीज दोस्तों, आज के लिए इतना काफी है। करबला में ये लोग जो फर्जंद रसूल के कत्ल के लिए आए थे, सवाल यही है, क्या इन्होंने इस्लाम को समझा था? क्या इन्होंने अपने पोटेंशियल को समझा था? क्या ये नहीं देख सकते थे अल्लाह के नूर से जो नूर परवरदिगार मोमिन को देखता है? हाँ, नहीं देख सकते थे। क्यों? इसलिए कि इनका इस्लाम, डिस्टोर्टेड अंडरस्टैंडिंग ऑफ इस्लाम जिसे कहा जाता है, वो था, और हुसैन और साथी हुसैन का इस्लाम और था। करबला में शबीह पंजतन मौजूद थी। जब किसी को पैगंबर की याद आ जाती थी तो अली अकबर के चेहरे को देख लिया करते थे। करबला में शबीह पंजतन मौजूद थी। जब किसी को अली याद आ जाया करते थे तो इमाम हुसैन की तरफ देख लिया करते थे। जब किसी को फातिमा याद आती थी तो सानिये जहरा की तरफ देख लिया करते थे, और जब किसी को हसन की याद आती थी तो कासिम की तरफ निगाह कर लिया करते थे। शबीह पंजतन करबला में मौजूद थी। 13 साल का सिन था। इमाम हसन के 5 बेटे थे, 5। 4 करबला में शहीद हुए, 1 बेटा हसन मुसन्ना बच गया और जख्मी होके करबला से निकल गए थे। बाकी इमाम हसन के 4 बेटे करबला में शहीद हुए। उन 4 बेटों में 1 का नाम कासिम था, जो शबीह हसन थे। 13 साल की उम्र थी जनाब कासिम की, 13 साल की उम्र थी। कद छोटा सा था,
اتنا چھوٹا قد تھا کہ خود گھوڑے پہ سوار نہیں ہو سکتے تھے. اس جملے کو آپ یاد رکھیے گا, میں مصائب جوڑوں گا اس جملے کے ساتھ, کہ اتنا چھوٹا قد تھا, اتنا کم سن بچہ تھا کہ خود گھوڑے پہ سوار نہیں ہو پاتے تھے. قاسم حسین اٹھا کے, عباس اٹھا کے قاسم کو گھوڑے پہ سوار کیا کرتے تھے. اتنا چھوٹا قد تھا, اتنے کم سن تھے, 13 سال کی عمر تھی. جب کربلا میں ایک ایک شہید ہونے لگا تو یہ حسن کا لال, حسن کی نشانی حسین کے پاس آئے, چچا جان مجھے بھی اجازت چاہیے. چچا جان مجھے بھی تو اجازت دیجئے. حسین جتنی مرتبہ قاسم آئے, بار بار آئے حسین کے پاس, مقتل میں ملتا ہے قاسم, بار بار حسین کے پاس آئے اور بار بار حسین نے ٹال دیا. ایک مرتبہ آئے, چچا جان اب تو اجازت دیجئے. کہا میرے لال میں تمہیں کیسے اجازت دوں, تم میرے بھائی کی نشانی ہو. مجھے جب بھیا حسن یاد آتے ہیں میں تمہارے چہرے کی طرف دیکھ لیتا ہوں, جاؤ بیٹا میں نے اجازت نہیں دی. ایک مرتبہ دوڑ کے ام فروا کے پاس آئے, اب ماں چچا اجازت نہیں دے رہے, 13 سال کا عمر ہے, تصور کیجئے 13 سال کی عمر ہے. ماں کے پاس آئے, اماں اجازت نہیں مل رہی, بار بار اجازت مانگی ہے, اماں اجازت نہیں مل رہی. ایک مرتبہ ام فروا نے کہا بیٹھ جاؤ. تھوڑی دیر قاسم کے ساتھ زمین پہ بیٹھی رہی, ایک مرتبہ ام فروا کو یاد آیا کہ قاسم کے ہاتھوں میں تعویذ بندھا ہوا ہے. ایک مرتبہ کہا بیٹا مجھے یاد آیا, تمہارے بابا نے کہا تھا جب مصیبت کا وقت آن پڑے تو اس تعویذ کو کھول کے دیکھ لینا, اس میں حسین کے نام کا خط ملے گا. قاسم خوش ہو گئے, بہت خوش ہو گئے. ایک مرتبہ تعویذ کو کھولا, دیکھا کہ نام حسین کا ایک خط تھا. دوڑتے ہوئے آئے, چچا جان بابا نے آپ کے نام خط بھیجا. چچا جان بابا نے آپ کے نام خط بھیجا ہے. حسین تعجب کرنے لگے. ایک مرتبہ قاسم سے خط لیا, دیکھا حسن کا خط تھا. ایک مرتبہ حسن کے خط کو دیکھا, پیشانی سے لگایا, آنکھوں سے لگایا, چوما, چومنے کے بعد خط کو کھولا, اس میں لکھا تھا میرے بھائی حسین, جب تم یہ خط کھولو گے تو کربلا میں دشمنوں کے نرغے میں گھرے ہوئے ہوگے, میں نہ ہوں گا مگر میرے لال قاسم کو میری طرف سے نیابت سمجھ لینا. حسین مجبور ہو گئے, قاسم سے کہا جاؤ اپنی مما سے, اب اپنی اما سے رخصت ہو لو. جناب قاسم خیمے کے اندر آئے, ماں اجازت مل گئی, ام فروا زمین پہ بیٹھ گئی, میرے لال قاسم خدا حافظ, جاؤ. اور جانے کے بعد قاسم کو اجازت دی, میں کہوں گا اے ام فروا ایک مرتبہ پھر قاسم کو دیکھ لیجئے, اب یہ لاشا گھر پہ جب آئے گا تو آپ پہچان نہ پائیں گی کہ آپ کا لال قاسم. قاسم کو اجازت دے دیجئے. حاضردارہ نے امام حسین جناب قاسم حسین کے پاس آئے, حسین نے صندوق منگوایا. صندوق منگوانے کے بعد ایک سفید کپڑا نکالا, توجہ چاہتا ہوں, ایک سفید کپڑا نکالا, پھاڑا, دو ٹکڑے کیے, ایک قاسم کو بطور پیرہن پہنایا, ایک قاسم کے سر پہ امامہ باندھا, اور امامہ باندھنے کے بعد تحت الحنق نکالا. آپ جانتے ہیں حسین نے کیا کیا, اپنے بھتیجے کو اپنے ہاتھوں سے کفن پہنایا. حسین نے اپنے بھتیجے کو اپنے ہاتھوں سے کفن پہنایا, اور اس کے بعد کہا بیٹا قاسم جاؤ, مگر قاسم گھوڑے پہ سوار نہیں ہو سکتے تھے. حسین نے قاسم کو اٹھایا, سینے سے لگایا, اور پھر اپنے ہاتھوں سے گھوڑے پہ سوار کیا. اس جملے کو یاد رکھیے گا. ہاں عزادارو, جناب قاسم مقتل کی طرف گئے, اس سے پہلے ماں سے رخصت ہوئے, زینب سے رخصت ہوئے, ایک مرتبہ مقتل میں آئے, ازرق شامی نام
نام کا ایک شقی ملون تھا جس کے چار بیٹے تھے. حسین ابن علی جانتے تھے کہ ازرق شامی کوئی معمولی سپاہی نہیں ہے, اور اگر قاسم اس کے سامنے چلا گیا تو قاسم کچھ نہیں کر پائیں گے. ایک مرتبہ جب ازرق شامی نے دیکھا کہ 13 برس کا بچہ آ رہا ہے تو قاسم کے ساتھ لڑنے کو اپنے آپ کے لیے توہین سمجھا. ایک مرتبہ ازرق شامی کے چار بیٹے تھے, ازرق شامی نے پہلا بیٹا بھیجا, جناب قاسم نے اس کو واصل نار کیا. دوسرا بچہ بھیجا, قاسم نے واصل نار کیا. تیسرا بچہ بھیجا, نار کیا. چوتھا بچہ آیا, اس کو بھی واصل نار کیا. ایک مرتبہ ازرق شامی کو غصہ آیا کہ اس چھوٹے سے بچے نے میرے چار بچوں کو قتل کر دیا. ایک مرتبہ مقتل کی طرف آ گیا, یہاں ازرق شامی نکلا, وہاں حسین نے آواز بلند کی, میرے پالنے والے حسین کو منظور ہے کہ قاسم کے ٹکڑے اٹھائے, مگر قاسم کو ازرق شامی پہ کامیاب کرنا. ہاں آزاداروں, ازرق شامی کو بھی واصل نار کیا. ایک مرتبہ تنو تنہا جناب قاسم مقتل میں کھڑے ہوئے تھے. تاریخ میں ملتا ہے, مقتل میں ملتا ہے کہ اب تنہا تھے, ایک ایک سپاہی ڈر رہا تھا, قاسم کے پاس آنے سے ڈر رہا تھا. ایک مرتبہ جناب قاسم نے اپنے پیر کی جوتے کی رسی بند کرنے کے لیے اپنے بدن کو جھکایا, بس بدن کو جھکانا تھا. مقتل میں ملتا ہے ایک شقی ملون آیا, قاسم کے پشت پہ گرزہ لگایا, ریڑھ کی ہڈی ٹوٹ گئی. ایک مرتبہ آواز دی, چاچا جان. قاسم کے ریڑھ کی ہڈی ٹوٹ گئی, آواز آئی, چچا جان میری مدد کو آئیے, چچا جان میری مدد کو آئیے. کہتے ہیں مقتل میں لکھا ہے, جتنے بھی سپاہی گھوڑے سے زمین پہ تشریف لائے مولا کو ایک مرتبہ پکارا. جب حبیب ابن مظاہر گرے مولا کو ایک مرتبہ پکارا, جب حور گرے ایک مرتبہ پکارا. علی اکبر نے تو پکارا بھی نہیں, صرف یہ کہا بابا جان السلام علیکم منی سلام, میری طرف پہ آپ کو سلام ہو. مگر کہتے ہیں کہ قاسم نے حسین کو بار بار پکارا. مقتل میں ملتا ہے کہ قاسم نے حسین کو بار بار پکارا ہے. توجہ چاہتا ہوں, قاسم نے حسین کو بار بار پکارا ہے. آپ جانتے ہیں کیوں بار بار پکارا؟ آپ جانتے ہیں کیوں بار بار پکارا؟ یہ وہی قاسم ہے, یہ جس کو حسین سوار کرتے تھے, یہ وہی قاسم ہے جو خود سوار نہیں ہو سکتے تھے. آپ جانتے ہیں کیوں بار بار پکارا؟ یہاں قاسم زمین پہ گرے, وہاں حسین کھڑے ہوئے کہ قاسم کی مدد کے لیے جائیں. حسین کے خوف سے ادھر کے گھوڑے ادھر کو دوڑے, ادھر کے گھوڑے ادھر کو دوڑے. آپ جانتے ہیں قاسم نے حسین کو بار بار کیوں پکارا؟ جیسے جیسے قاسم کے بدن پہ گھوڑے کی تاب پڑتی تھی ویسے ویسے کہتے تھے بابا, ویسے کہتے تھے چچا جان میری مدد کو, چچا جان میری مدد کو آئیے, چچا میری مدد کو آئیے. حسین مقتل میں پہنچے, قاسم کا لاشا گھوڑوں کی ٹاپوں سے پامال ہو چکا تھا. حسین آئے زمین پہ بیٹھے. بس عزادارو, میں نہیں کہوں گا کہ حسین نے قاسم کا لاشا کیسے اٹھایا, مگر حسین آئے زمین پہ بیٹھ گئے, قاسم کے پاس آئے. اس کے بعد حسین کھڑے ہوئے, کھڑے ہونے کے بعد قاسم کو اٹھانے کی کوشش کی. وہ لاشا گھوڑوں کی ٹاپوں سے پامال تھا. تصور کیجیے گا, حسین نے قاسم کا ایک ہاتھ لیا, ایک بغل کے نیچے رکھا, دوسرا ہاتھ لیا, دوسرے بغل کے نیچے رکھا, قاسم کا سینہ حسین کے سینے پہ رکھا. وہ بچہ جو خود سے گھوڑے پہ سوار نہیں ہو سکتا تھا, اب کیفیت یہ تھی کہ حسین جب مقتل کی مخیمے کی طرف لے جا رہے تھے تو قاسم کے پیر زمین کو خط دے رہے تھے, قاسم کے پیر زمین کو خط دے رہے تھے حسین خیمے کی طرف. ارے قاسم کا پامال لاشا لے کر آئے, خیمے کے اندر آئے. مجھے نہیں معلوم ام فروا نے اس لاشے کو کیسے دیکھا ہے. खुदा किसी माँ को अपने बेटे का पामाल लाशा न दिखाए। मैं नहीं जानता कि उम्मे फरवा ने कैसे देखा, मगर मक्तल में मिलता है एक मर्तबा कासिम का लाशा आया। हुसैन कासिम के लाशे को लाए, खैमे के अंदर आए, जहाँ अली अकबर का लाशा पड़ा था वहां कासिम के लाशे को रखा। एक तरफ कासिम का लाशा, एक तरफ अली अकबर का लाशा। एक हाथ कासिम के सीने पे रखा, दूसरा हाथ अली अकबर के सीने पे रखा। आसमान की तरफ देख के कहा, मेरे मौला हुसैन लुट गया।
मेरे बच्चे की आती है मैली, बेवा सबर ये रोकर पुकारी। मेरे बच्चे की आती है मैली, लोग करते हैं क्यों आहुजारी। मेरे बच्चे की आती है मैली, बेवा सबरी ये रोकर पुकारी। मेरे बच्चे कोई दुल्हा की फूफियों को लाओ, उनकी छोटी चची को बुलाओ। कोई दुल्हा की फूफियों को लाओ, उनकी छोटी चची को बुलाओ। देरी होती है जल्दारी, मेरे बच्चे की आती है मैदी, बेवा सबर की रो कर पुकारी। मेरे बच्चे की आती है मैदी, मेरी बोली सकीना कहाँ हो, क्यों निगाहों से अब तक निहाओ। मेरी बोली सकीना कहाँ हो, क्यों निगाहों से अब तक निहाओ। मेहंदी ले जाओ बाबा की प्यारी, मेरे बच्चे की आती है मैं शबर की रो कर पुकारी। मेरे बच्चे की आती है मैदी, जाके कह दो ऐसा है जमन से, कोई सुगरा को लाओ वतन से। जाके कह दो शाहे जमन से, कोई सुगरा को लाओ वतन से। जाए अकबर मंगाए सवारी, मेरे बच्चे किया सबर की रो कर पुकारी, मेरे बच्चे की आती है मेहंदी, बेवा सबर की रो कर पुकारी, मेरे बच्चे